नमस्कार, रेडियो कार्यक्रम समृद्धिका पाइलामा तपाईलाई स्वागत छ। म हुँ देव यादव। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संघको सहकार्यमा सञ्चालित यो कार्यक्रम तपाईले हरेक साताको यसै समयमा लुम्बिनी प्रदेशका विभिन्न एफएमहरूबाट सुन्न सक्नुहुन्छ। प्रदेशको आर्थिक सामाजिक विकास, संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारले अघि सारेका योजनामा आधारित विषयहरू यस कार्यक्रमका मुख्य सामग्री रहने गर्दछन्। आज यो कार्यक्रमको 10 श्रृंखला लिएर हामी यहाँहरूको माझमा आएका छौं। प्रदेश विकास सरोकार, तपाईँ हाम्रो साझा सवाल हो। तसर्थ सरकारले अघि सारेका विभिन्न विकास योजनामा नागरिकको चासो बढाउने गरी हामी तपाईसँग रेडियो मार्फत सहकार्य गर्ने गर्दछौ। आउनुहोस् अब लागौं आजका विषयवस्तुतर्फ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो लुम्बिनीमा लिटल बुद्धको मूर्ति अनावरण गर्नुभएको छ। लुम्बिनीमा अन्तर्राष्ट्रिय चौथो एसियन बुद्धिस्ट कल्चरल फेस्टिभलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लिटल बुद्धको मूर्ति अनावरण गर्नुभएको हो। सांस्कृतिक फेस्टिभल र सेमिनार हिजोबाट सुरु भएको छ। नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिभल लुम्बिनीमा आयोजना गरिएको हो, जसले गर्दा लुम्बिनीको पर्यटकीय सम्भावना अझ बढेर गएको छ। र यस सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको बारेमा दिनुभएको अभिव्यक्ति यहाँ यस कार्यक्रममा जोड्न चाहन्छौ।
बुद्धका शिक्षाहरू, शान्तिका शिक्षाहरू यिनीहरू यस कारण आज झन् बढी महत्त्वका रहेका छन्। आज हामीहरू यहाँ जम्मा भएका छौँ बुद्धका शिक्षाहरूलाई सहअस्तित्व र पारस्परिक मित्रता, प्रेम जस्ता कुराहरूलाई विस्तार गर्नका लागि हामी यहाँ विश्वका विभिन्न भागबाट जम्मा भएका छौँ। यो यसै प्रयासका र हाम्रा प्रयासहरू अगाडि बढ्नेछन्, अगाडि बढाइनेछन्। म आग्रह गर्न चाहन्छु र म भन्न चाहन्छु, हामीले हामीभन्दा अगाडिका हाम्रा अग्रजहरू जसले बुद्धका शान्तिप्रिय विचारहरू, मानवतावादी विचारहरू र वास्तवमा शान्ति, करुणा र मैत्रीका सिद्धान्तहरू, विचारहरू दिएर यो बाटो अवलम्बन गर्न मानव जातिलाई उत्प्रेरित गर्दै प्रस्तुत भएका छन्। आठौँ वर्षमा 500 भिक्षुहरू विश्वव्यापी रूपमा छरिए उपदेश दिँदै, त्रिपिटक बताउँदै, बुद्धका सन्देशहरू छर्दै अगाडि बढे, त्यसलाई समर्थन गर्दै, त्यसलाई पछ्याउँदै आजसम्म विश्व झन् झन् बुद्धिज्मको विस्तार भइरहेको छ। शान्ति, मानवता, करुणा, मित्रता यी कुराहरू विस्तार भइरहेका छन् र एकातिर युद्धका सम्भावना विस्तार हुँदैछन्, अर्कातिर युद्धका सम्भावना विकास भएका यी कुराहरू जस विश्वलाई प्रेरित गरिरहेको छ, उज्यालो दिइरहेको छ, शान्तिको मार्गमा हिँडाइरहेको छ, ती कुराहरूलाई आज हामीले अगाडि बढाउनु पर्नेछ।
हुनुहुन्थ्यो प्रधानमन्त्री केपी शर्मा ओली। लुम्बिनीमा लिटल बुद्धको मूर्ति अनावरण एवं लुम्बिनीमा अन्तर्राष्ट्रिय चौथो एसियन बुद्धिस्ट कल्चरल फेस्टिभलको उद्घाटन समारोहमा उहाँले बोल्नुभएको अभिव्यक्ति। अब लागौं आजको अन्तर्वार्तातर्फ। आज हामी खानेपानी तथा शहरी विकास मन्त्रालय अन्तर्गत योजना कार्यान्वयनको अवस्था, खानेपानीको पहुँच लगायतका बारेमा खानेपानी तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश सरकारका प्रवक्ता इन्जिनियर गुणनिधि पोखरेलसँग कुराकानी गरेका छौं। प्रस्तुत छ यस कार्यक्रम समृद्धिका पाइलाका संयोजक विमल गेवालीले उहाँसँग गर्नुभएको कुराकानी।
हामीसँग लुम्बिनी प्रदेश सरकार खानेपानी तथा शहरी विकास मन्त्रालयका प्रवक्ता इन्जिनियर उप सचिव गुणनिधि पोखरेल हुनुहुन्छ। हामी समृद्धिका पाइला अन्तर्गत रेडियो कार्यक्रमभित्र आजको यो अङ्कमा यहाँको प्रदेश सरकार खानेपानी तथा शहरी विकास मन्त्रालयले खेल्दै गरेका भूमिकाको सन्दर्भमा विकास गतिविधि योजनाका प्राथमिकता सम्पन्न भइसकेका योजनाहरूको सन्दर्भ केन्द्रमा राखेर उहाँसँग संक्षिप्त कुराकानी गर्ने तयारीमा छौँ। प्रवक्ताज्यू, यहाँलाई रेडियोको यो समृद्धिका पाइला कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद छ यहाँलाई।
मन्त्रालयको यो जिम्मेवारीमा रहनुभएको कति भयो?
म करिब 2 वर्ष हुन लाग्यो।
2 वर्षदेखि एउटै मन्त्रालयमा बस्ने कर्मचारीहरू निकै कम सुनिन्छन्। तपाईँ 2 वर्षदेखि प्रदेशमै रहेर काम गरिरहनु भएको छ भनेपछि त अनुभव राम्रै छ तपाईँसँग। के छ यो शहरी विकास तथा खानेपानी मन्त्रालयले गर्दै गरेका कामहरूको प्राथमिकता, विकास योजनाहरूको सञ्चालन कसरी अगाडि बढाउनु भएको छ, के छ?
अब यहाँले भने जस्तै गरिकन हाम्रो मन्त्रालयको नाम अनुसार नै शहरी विकास तथा खानेपानी विशेष गरिकन 2 क्षेत्र यो मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ। एउटा चाहिँ शहरी विकास ग्रामीण तथा शहरी पूर्वाधारहरू हामीले निर्माण गर्छौँ र त्यस्तै गरिकन अर्को क्षेत्र भनेको खानेपानी, सरसफाई तथा स्वच्छताको काम यो मन्त्रालय अन्तर्गतका मातहतका कार्यालयहरूले गरिराखेका छन्।
विशेष गरी हाम्रो अब ग्रामीण परिवेश लुम्बिनी प्रदेशका विभिन्न 12 जिल्लाहरू कतिपय पहाड़ी जिल्लाहरूमा अझै पनि खानेपानीको समस्या, त्यो चुनौती विद्यमान होला। खानेपानीको क्षेत्रमा भए गरेका कामहरू, तिनको चाहिँ अवस्था र चुनौतीको विषय अलिकति प्रश्न पारिदिनु न।
धन्यवाद छ यहाँलाई। अब विशेष गरिकन यो मन्त्रालयले 2 प्रकारका कार्यक्रमहरू अहिले सञ्चालन गरिरहेको छ। यो पहिलो चाहिँ यो देश संघीयतामा जानुभन्दा पहिला नेपाल सरकारले शुरू गरेका संघ सशस्त्र अन्तर्गतका कार्यक्रमहरू हामीलाई हस्तान्तरण भएर आएका छन्। 316 वटा त्यस्ता आयोजनाहरू हामीले 12 जिल्लामा यो आर्थिक वर्षमा कार्यान्वयन गरिरहेका छौँ र यी आयोजनाहरू नेपाल सरकारले शुरू गरेको प्रदेशले कार्यान्वयन गर्ने गरिकन संघ सशस्त्र अनुदान अन्तर्गत हस्तान्तरण भएका आयोजनाहरू हुन्, यी कर्मागत आयोजनाहरू हुन्, यिनमा क्रमिक रूपमा काम भइरहेको छ। त्यसै गरिकन प्रदेश सरकार आफू स्थापना भइसकेपछि प्रदेश सरकारले नै शुरू गरेका 1390 वटा कर्मागत आयोजनाहरू विभिन्न 12 जिल्लामा निर्माणाधीन छन् र यी प्रदेशतर्फ हामीलाई 1,56 करोड बजेट विनियोजन छ भने संघीय सरकारले हामीलाई 316 वटा आयोजन कार्यान्वयन गर्नको लागि 24,89,80,000 रकम विनियोजन गरिदिएको छ यो चालू आर्थिक वर्षमा। त्यस्तै गरिकन शहरीतर्फ हामीलाई प्रदेश सरकारले यो आर्थिक वर्षमा 1,085 वटा आयोजनाहरू कार्यान्वयनमा ल्याएको छ। यसभित्र राजधानी व्यवस्थापन यो आयोजना पनि पर्छ, यहाँले देखिराख्नु भएको छ भित्र मन्त्रालयका भवनहरू बनिरहेका छन् र यी सबै कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई 3,38,50,75,000 बजेट चाहिँ यो आर्थिक वर्षमा विनियोजन छ।
मैले अझै पनि खानेपानीको सन्दर्भमा यहाँसँग अर्को एउटा जिज्ञासा राख्न चाहन्छु। हामीले ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने सरकारको योजना अथवा त्यो मौलिक हक अन्तर्गत पनि उल्लेख गरिएको जनताको अधिकारसँग जोडिएको प्रश्न पनि हो। समग्रतामा लुम्बिनी प्रदेशभित्रका नागरिकहरूले प्रयोग गर्दै गरेको खानेपानीको उपलब्धताको सन्दर्भमा पनि तपाईँहरूसँग एक खालको अध्ययन सर्वेक्षण योजना होला। एउटा नागरिकको हिसाबले पनि यो दायित्व तपाईँहरूसँग ठोकिन्छ। खानेपानीको सन्दर्भमा हामीले गर्नुपर्ने कामहरू कस्ता छन्, चालेका कदमहरू कस्ता छन् र चुनौती के देख्नुहुन्छ?
अब खानेपानीतर्फको आयोजनाहरूको कुरा गर्ने हो भने पक्कै पनि अघि नै मैले 1390 वटा आयोजनाहरूको कुरा गरेँ प्रदेशतर्फ र संघतर्फ सशस्त्रतर्फका 316 गरेर हामीले 1706 वटा आयोजनाहरू निर्माणाधीन चरणमा छन् र यी आयोजनाहरूमध्ये हामीले अहिले 168 वटा आयोजना यो आर्थिक वर्षमा हामीलाई उपलब्ध भएको स्रोतबाटै सम्पन्न गर्ने लक्ष्य राखेका छौँ। हामी करिब करिब त्यो लक्ष्य प्राप्ति गर्छौँ होला भन्ने हामीलाई लागेको छ र हामीले योजना बनाउने क्रममा नै 80% भन्दा बढी काम भएका आयोजनाहरूलाई सम्पन्न गर्ने गरिकन तिनीहरूलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने र बाँकी बजेट चाहिँ अरू क्रमागत आयोजनाहरूको आवश्यकता हेरेर विनियोजन गर्ने गरेका थियौँ र त्यही प्लानिङ अनुसार नै हामीले यो वर्षमा करिब 150 को हारिमा आयोजन सक्छौँ होला भन्ने रिपोर्टिङ हामीलाई आएको छ। अब यहाँले भने जस्तै गरिकन दुर्गम क्षेत्रमा मात्रै होइन तराईका क्षेत्रहरूमा पनि अहिलेसम्म पनि हामीले 100% आधारभूत स्तरको खानेपानी पुर्याउन नसकेको अवस्था छ। तथ्याङ्कले 74% खानेपानी मात्रै आधारभूत स्तरको खानेपानी जनतामा पुगेको देखाउँछ लुम्बिनी प्रदेशमा र उच्च तथा मध्यम स्तरको खानेपानी करिब करिब 7% को हारारी मात्रै अथवा यहाँलाई सोझो भाषामा भन्दाखेरि शुद्धिकरण भएको पानी जम्मा 7% को हारारी मात्रै यो प्रदेशमा पुगेको देखिन्छ। हामीले काम गर्नुपर्ने धेरै कामहरू बाँकी छन् तथापि हामीलाई बजेट, अब यहाँलाई पनि थाहा छ सरकारको यो आर्थिक स्रोतको कारणले गर्दाखेरि बजेट चाहिँ हामीलाई निकै कम छ 16,000 आयोजना सञ्चालन गर्नलाई हामीलाई जम्मा 1.5 अरब रकम विनियोजन भएको छ। अब यसबाट आयोजनाहरू धेरै सम्पन्न गर्न सक्ने अवस्था छैन। हामीले पटक पटक सरकारलाई पनि अनुरोध गरेका छौँ, संविधानले मौलिक हकमा राखेको यो विषयलाई छिटो उपलब्ध गराउनको लागि यसको बजेटको आकार बढाउनुपर्छ भन्ने हामीले विभिन्न फ्लोरहरूमा उठाउने गरेका छौँ। र यहाँलाई अर्को कुरा म भन्दाखेरि चाहिँ यो प्रदेशतिरका 1390 आयोजनाहरू सम्पन्न गर्नलाई नै हामीलाई 23 अरब बजेट चाहिन्छ, हाम्रो आँकडाले त्यो देखाउँछ भने संघीय सरकारले हामीलाई हस्तान्तरण गरेका 316 आयोजना सम्पन्न गर्नलाई नै हामीलाई करिब 8 अरब बजेट चाहिन्छ। अब यो हामीले माथिको अर्थ मन्त्रालय खानेपानी मन्त्रालयमा पनि लेखेर पठाएका छौँ।
बजेट आफैको चुनौती सँगै अर्को प्रसङ्ग पनि म यहीँनिर जोड्न चाहन्छु। जसरी अब प्रदेश सरकार एउटा संविधानले तीन तहका सरकारहरू व्यवस्था गरे बनेजिम बीचको सरकार विशेष गरी समन्वयकारी भूमिकामा प्रदेश सरकारलाई संविधानले त्यो ढंगले चित्रित गरेको अवस्था छ। तपाईँहरूसँग स्थानीय सरकारसँग समन्वय गर्ने विषयमा योजना माग्ने क्रममा स्थानीय जनप्रतिनिधिहरूका आवाजहरू कस्ता छन् अथवा तपाईँहरू प्रदेश सरकार र स्थानीय सरकारको बीचको समन्वयको पाटोमा कहाँनिर हुनुहुन्छ?
यो खानेपानी क्षेत्रको कुरा गर्दाखेरि हामीले यो लुम्बिनी प्रदेशमा विगत केही वर्षहरूदेखि माथिको खानेपानी मन्त्रालयको समन्वय र हाम्रो प्राविधिक सहयोगमा वास प्लान खानेपानी सरसफाई तथा स्वच्छता योजनाहरू 109 पालिकाकै निर्माणाधीन चरणमा छन् र हामीले यो आर्थिक वर्षमा करिब करिब त्यो प्रोफाइल हामी सम्पन्न गर्छौँ। भनेको त्यो प्रोफाइलमा के देखिन्छ भने अहिलेको खानेपानी सरसफाई तथा स्वच्छताको अवस्था कस्तो छ र हामी पुग्न बाँकी कहाँ छ, कहाँ ग्याप छ, त्यो कुरा त्यो चित्र प्रोफाइलमा एकदम सचित्र देखिन्छ। त्यसले हामीलाई एउटा के सहयोग गरेको छ, स्थानीय प्रदेश सङ्घ सबैलाई के सहयोग गरेको छ भने हामीलाई योजनाहरू नयाँ योजनाहरू बनाउनको लागि कहाँनिर ग्याप छ भन्ने कुरा त्यो प्रोफाइलले देखिने भएको हुनाले त्यसैलाई आधार मानेर नै हामीले आयोजनाहरू छनौट गर्ने गरेका छौँ। र योजना छनौटमा एकदमै तादम्यता छ यहाँलाई भन्दाखेरि हामीले योजना डुप्लिकेसन हुने गरिकन त्यसरी बजेट विनियोजन भएको छैन। मैले अघि नै पनि भने हामीले सम्पन्न हुने आयोजनाहरूलाई प्राथमिकतामा राखेर प्रदेश सभाका मान्य सदस्यज्यूहरूसँग पनि छलफल गरेर र स्थानीय पालिका प्रमुखज्यूहरूसँग पनि सम्भव भएसम्म छलफल गरेर योजनालाई प्रायोरिटीमा परेका योजनाहरूलाई नै बजेट विनियोजन गरेर सम्पन्न गर्ने गरिकन काम गरेका छौँ।
मन्त्रालयको अर्को चाहिँ महत्वपूर्ण पाटो भनेर तपाईँहरूको चाहिँ मन्त्रालयको नाम नै शहरी विकास भन्ने सन्दर्भ पनि जोडिएको छ। विकास आयोजनाहरूको कार्यान्वयन गर्ने सन्दर्भमा कतिपय सरकारी संयन्त्रहरू बीचको सहकार्यको अभाव केन्द्रीय सरकारमा पनि देखिने गरेको विगतमा, यहाँ पनि भौतिक पूर्वाधार भनेर अर्को मन्त्रालय छ, सँगै तपाईँहरूको पुनर्निर्माण यो विकास प्राधिकरण पनि छ, प्रदेश विकास प्राधिकरण पनि छ। विकास आयोजनाहरूलाई समन्वयात्मक ढंगले अगाडि बढाउनको लागि शहरी विकास मन्त्रालयले अगाडि सारेका योजना अन्य संयन्त्रहरूसँगको सहकार्यको अवस्था चाहिँ कस्तो छ?
अब यहाँले भने जस्तै गरिकन यो शहरी विकास नामाकरण भए पनि विशेष गरिकन हाम्रो कार्य विवरणमा के पर्छ भने जहाँ बस्ती बसिसकेको छ त्यो बस्तीभित्र ग्रामीण क्षेत्रको होस् अथवा शहरी क्षेत्रको होस् त्यो बस्तीभित्रका बस्ती विकासका कार्यक्रमहरू हामी सञ्चालन गर्छौँ यो मन्त्रालय मार्फत। भन्न खोजेको बस्तीभित्रको बाटोहरू, नालीहरू, पार्कहरू, सरकारी भवनहरू, यी यस्ता कुराहरू चाहिँ यो मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छन् र भौतिकले चाहिँ त्यो बाहेकका बाहिरका सडकहरू, पुलहरू त्यो भएको हुनाले कार्यक्षेत्रमा डुप्लिकेसन चाहिँ छैन। तथापि अब देखिने गरिकन काम गर्नको लागि शहरी क्षेत्रमा पनि हामीलाई बजेट विनियोजन कम छ, एउटा नमुना बस्ती नै बनाउने गरिकन बजेट विनियोजन हुन सकेको अवस्था पनि छैन अहिलेको परिप्रेक्ष्यमा। तर कार्यक्षेत्र ओभरल्याप हुने गरिकन काम चाहिँ भएको छैन।
अहिले उल्लेख गर्ने गरी शहरी विकास मन्त्रालय अन्तर्गत भएका सम्पन्न भइसकेका केही योजनाहरूको उल्लेख गर्न सकिन्छ?
जस्तै यो अब यहाँ सबैभन्दा ठूलो आयोजना त प्रदेश गौरवको आयोजना, यो राजधानीभित्रको संरचनाहरू यहाँले बनिराखेको देख्नु भएको छ। त्यो हामीले 82 पुष्मशान्तसम्म सक्ने गरिकन निर्माण व्यवसायलाई कार्यादेश भएको हो। यो काम तोकेकै समयमा सम्पन्न हुन्छ। त्यस्तै गरिकन नेपाल सरकारले हामीलाई जनता आवास कार्यक्रम हस्तान्तरण गरेको थियो, त्यसमा करिब 7400 लक्षित वर्गका घरहरू हामी सम्पन्न गर्दैछौँ। त्यस्तै गरिकन शहरी तर्फ अब जनता आवासका अलावा ग्रामीण बस्ती र शहरी क्षेत्रका बस्तीहरूमा चाहिँ पूर्वाधारका कार्यक्रमहरू भइराखेका छन्।
यहाँले अघि उल्लेख गर्नुभएको जस्तो गरी लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवनहरू त्यो सचिवालयका लागि आगामी वैशाख आगामी पुष मशान्तभित्रमा सम्पन्न गर्ने गरी यी विशाल चाहिँ भवनहरू निर्माण भइरहेको अवस्था छ। यो भवनहरू निर्माण गर्ने विषयप्रतिको दायित्व पनि तपाईँहरूसँग जोडिएको कारणले गर्दाखेरि ठेकेदार कम कम्पनीले गरिरहेको काम यसको प्रगति हेर्दाखेरि घोषित नीतिभित्र अथवा लक्ष्यभित्रै काम सम्पन्न हुनेमा कतिको आशावादी हुन्छ?
हामी सम्पन्न हुन्छ, यो तोकिएको समयभन्दा केही भवनहरू त पहिला नै सम्पन्न गरेर ह्यान्डओभर गर्छौँ भन्ने कुरा निर्माण व्यवसायबाट छ। सम्भवतः असार यो चालु आर्थिक वर्षको असारभित्र नै तीनवटा भवनहरू त हामी सम्पन्न गर्छौँ भन्ने कुरा निर्माण व्यवसायबाट आएको छ र हामीले उहाँलाई दिएको समयभित्र सबै कामहरू उहाँले सम्पन्न गर्नुहुन्छ।
प्राथमिक पक्षमा तपाईँ आफूमा एकजना इन्जिनियर पनि हुनुहुन्छ, हामीले जे ढङ्गको सुरुको चाहिँ डिजाइन हो त्यही अन्तर्गत भइरहेछन्। प्राविधिक पाटोबाट मूल्याङ्कन गर्दाखेरि बनिरहेका घरहरूको प्रगति यिनको चाहिँ सम्पन्न हुने विषयसँग तपाईँहरूले अनुगमन गर्दाखेरि कस्तो पाउनु भएको छ?
निर्माण कार्य एकदम हाम्रो तोकिएको लक्ष्य अनुरूप नै सन्तोषजनक छ। गुणस्तर पनि अब हाम्रो यो इकाइ अन्तर्गत कार्यान्वयन भइरहेको छ र उहाँहरूले यो नियमित मोनिटरिङ गरिराख्नु भएको छ। कार्यालय पनि यही नजिकै छ, त्यसकारण भित्रको काममा त्यस्तो खासै गुनासो आउने गरिकन केही त्यस्तो काम भएको छैन, सन्तोषजनक रूपमा नै अगाडि बढेको छ।
अब अन्तिममा भनिदिनुहोस्, हामीले लुम्बिनी सरकार पहिलो यो प्रदेश पहिलो प्रदेश पनि हो जो आफैसँग सचिवालय निर्माण भएर आफ्नै चाहिँ सचिवालयमा प्रदेश सरकार सञ्चालन हुने अवस्थामा छ। अरू देशहरूमा अहिलेसम्म त्यो खालको स्थिति बनिसकेको अवस्था छैन। हामी बिल्कुल नयाँ ठाउँमा देउखुरीमा आएर एउटा भर्जिन ल्यान्डमा नयाँ राजधानी बसाउँदै गर्दाखेरि राजधानी पालिकामा अवस्थित छ, यहाँको चाहिँ यो विकाससँग स्थानीय विकासलाई जोड्नको लागि यहाँको स्थानीय परिवेश स्थानीय समाजको प्रतिक्रिया पनि तपाईँहरूले बुझ्नुभएको होला। यहाँको समग्रतामा राप्ती गाउँपालिकाको विकास गर्ने दायित्व पनि यो प्रदेशसँग नजिकै भएको कारणले गर्दाखेरि जोडिन्छ। यहाँको सामाजिक अवस्था आवश्यकताको विषयमाथि तपाईँहरूका योजनाहरू के छन्?
पक्कै पनि अब यो नयाँ भर्जिन ठाउँमा आएको छ, अब हामीले सोचे अनुरूप आजको भोलि जनताको अपेक्षा अनुसार जनताहरूले विकास निर्माण चाहिँ आजको भोलि भइदिए हुन्थ्यो भन्ने अपेक्षा हुन्छ, त्यो स्वाभाविक पनि हो। तथापि यसका पछाडि धेरै पाटाहरू हुन्छन्। अब हामीसँग सरकारको स्रोतले एउटा सबैभन्दा ठूलो विकास निर्माण निर्धारण गर्ने पक्ष हो। त्यस्तै गरिकन अर्को कुरा चाहिँ अब यसको मास्टर प्लान बनाएर पूर्वाधार प्राधिकरणले यसको मास्टर प्लान बनाएर गुरु योजना बनाएर कहाँनिर के गर्ने भन्ने किसिमले कार्ययोजना उसले बनाइराखेको छ। तथापि यो विकास निर्माण भनेको कस्तो रहेछ भन्दा यो निरन्तर प्रक्रिया हो, आजको भोलि सबै कामहरू सम्पन्न हुँदैनन्। र अर्को कुरा, अब अहिले पछिल्लो समय सरकारको आर्थिक अवस्था एकदमै कमजोर छ, राजधानीमा मात्रै केन्द्रित भएर पनि भएन, जनताहरू दुर्गम भेगमा पनि हुनुहुन्छ, तराईको बेल्टमा पनि हुनुहुन्छ, एउटा क्षेत्रमा मात्रै लगानी गरेर पनि भएन, सन्तुलित विकास चाहियो। त्यसकारण सरकारले त्यो किसिमले हामीलाई उपलब्ध गराएको स्रोत साधनभित्र रहेर मन्त्रालयले चाहिँ उच्चतम प्रगति हासिल गर्ने गरिकन विगतका वर्षहरूदेखि नै काम गरेको छ र यो वर्षमा पनि मन्त्रालयले उच्चतम प्रगति हासिल गर्छ।
हुन्छ, यहाँलाई धेरै धेरै
धन्यवाद। यहाँलाई
थियो खानेपानी तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश सरकारका प्रवक्ता इन्जिनियर गुणनिधि पोखरेल। खानेपानी तथा शहरी विकास मन्त्रालय अन्तर्गतका योजना कार्यान्वयनको अवस्था र आगामी कार्य योजनाका बारेमा जानकारी दिनुहुँदै तपाईँ अहिले कार्यक्रम समृद्धिका पाइला सुनिरहनु भएको छ। यो कार्यक्रम लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको सहकार्यमा सञ्चालित हो। यो कार्यक्रम तपाई हरेक साताको यसै समयमा लुम्बिनी प्रदेशका विभिन्न एफएमहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। अबको बसाइमा तपाई माझ रिपोर्ट सुनाउँछौ। बर्दियाको मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रसँग जोडिएका मानव बस्तीहरूमा वन्यजन्तुको प्रवेश र त्यसबाट हुने क्षति कम गर्न निर्माण गरिएको कंक्रिट वाल प्रभावकारी बनेको छ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि ठाकुरबाबा नगरपालिकामा गरिएको कंक्रिट वाल छेकबारले बाली नालीमा हुने क्षति कम भएपछि किसानलाई राहत भएको छ। यस सम्बन्धी थप जानकारी सहित संवाददाता सरला सुवेदीको रिपोर्ट।
बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रसँग जोडिएका मानव बस्तीहरूमा वन्यजन्तुको प्रवेश रोक्न कंक्रिटवाला हात्ती छेकबार निर्माण गरिएको छ। कंक्रिटवाला हात्ती छेकबार मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकै प्रभावकारी बनेको छ। गाउँ बस्तीमा निकुञ्ज र सामुदायिक वनबाट प्रवेश गर्ने हात्ती, गैंडा, बाघ, चितुवा, चित्तल, बँदेल लगायत ठूला तथा साना आहारा प्रजातिका वन्यजन्तु विगतको तुलनामा बस्ती प्रवेश गर्ने क्रममा कमी भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका बस्ती तथा क्षेत्रहरूलाई समेटेर उपभोक्ता समितिहरू गठन गरी उपभोक्ता समिति मार्फत मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका प्रयासहरू थालिएको हो। तोस ट्रेन्स निर्माणदेखि थालिएको प्रयास इलेक्ट्रिक सोलर फेन्स वायर मेस चाली हुँदै अहिले कंक्रिट वालासम्म आइपुगेको छ, जसले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा प्रभावकारी काम गरेको स्थानीय संरक्षण कर्मी मुकुन्द छेत्रीको भनाइरहेको छ।
हाम्रो यो इलाकामा चाहिँ ट्रेन्च खन्ने काम सर्वप्रथम शुरू भयो, यसले चाहिँ खासै प्रभावशाली नभएको अवस्था देखिन्छ। र सेकेन्ड फेजमा आएर इलेक्ट्रिक वायरको कुराहरू आयो, इलेक्ट्रिक वायरमा पनि त हजुरहरूको खासै जंगली जनावर रोकिने कुरा चाहिँ नरहेको थियो, र त्यसमा चाहिँ मेन समस्या चाहिँ ब्याट्रीको थियो। र सँगसँगै हामी आपसमा यो जनतामा चेतनाको कमी पनि थियो, इलेक्ट्रिक वायर फेसलाई कतिपय जंगली जनावरले नै क्षति पुर्याएको अवस्था देखियो भने चाहिँ हाम्रो चेतनाको कमीले गर्दा पनि त्यसलाई पनि लापरवाही हिसाबले चाहिँ गर्दाखेरि त्यो टुटफुट भएको अवस्थामा।
ठाकुर बाबा नगरपालिकाको वडा नम्बर 1, 2, 4, 6, 7 र 8 का सामुदायिक वन तथा निकुञ्ज क्षेत्रसँग जोडिएका विभिन्न गाउँ बस्ती समेटेर 11 किलोमिटर कंक्रिट वाला हात्ती छेकबा निर्माण गरिएको छ। कंक्रिट वाला हात्ती छेकबा निर्माण भएपछि सो क्षेत्रमा वन्यजन्तु बस्ती प्रवेश गर्ने क्रम रोकिएको छ। ठाकुर बाबा नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष अमिन थारू,
जनावर द्वन्द हामी न्यूनीकरण जसरी पनि गर्छौँ, कारणले हामीले यो बोलेका कुराहरू अहिले हामीले यो पुरा गरे जस्तो मलाई लाग्छ। माग पनि हो उहाँहरूको, त्यस कारणले हामीले गरेको पहल अनुसार अहिले यो हात्ती छेकबार बनेको छ। त्यस कारणले बने बापत यहाँको पब्लिकहरू वार्ड नम्बर 4 का सम्पूर्ण वासीहरू एकदमै खुसी छन्।
ठाकुर बाबा नगरपालिकाको 30 किलोमिटर क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वन क्षेत्रसँग जोडिएको छ। 1 किलोमिटर कालोपत्रे बाटो निर्माण गर्नुभन्दा 1 किलोमिटर कंक्रिट वाला हात्ती छेकबार निर्माण गर्नु खर्चिलो भएको भन्दै संघीय सरकारबाट समेत बजेट विनियोजन गर्न स्थानीय सरकारले माग गरेको नगर प्रमुख तिलकराम लम्सालले बताउनु भएको छ।
ठाकुर बाबा नगरवासीका लागि वन्य जन्तु र मानव बीचको द्वन्द एकदम चरम उत्कर्षमा थियो। त्योभन्दा अगाडि पनि केही प्रदेश सरकारको सहयोगमा यो हात्ती छेकबार लगायतको कार्यक्रमहरू सुरुवात। ठाकुर बाबा नगरपालिका 32 किलोमिटर हामी जङ्गलले घेरिए, 32 किलोमिटर मध्ये हामीले चाहिँ यस पटकसम्म गरेर करिब 11 किलोमिटर चाहिँ हामीले यो हात्ती छेकबार कम्प्लिट गर्दैछौँ।
स्थानीयलाई कृषि क्षेत्रमा टिकाइ राख्न र उत्पादन वृद्धि गर्न तथा मानव वन्यजन्तु द्वन्दलाई घटाउन ठाकुर बाबा नगरपालिकाको यो प्रयास प्रशंसायोग्य रहेको छ। प्रदेश तथा संघीय सरकारले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि गरिएका प्रयासहरूलाई निरन्तर सहयोग गर्न जरुरी देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
यो रहेको थियो बर्दियाको मध्यवर्ती क्षेत्र सामुदायिक वन क्षेत्रसँग जोडिएका मानव बस्तीहरूमा वन्यजन्तुको प्रवेश र त्यसबाट हुने क्षति कम गर्नका लागि निर्माण गरिएको कंक्रिट वाल सम्बन्धीको रिपोर्ट। यही रिपोर्ट सँगै हामी कार्यक्रम समृद्धिको पाइलाको अन्त्यतिर आइसकेका छौँ। आउँदो साता अर्को कार्यक्रममा विविध सामग्री सुनाउन आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम संयोजक विमल गेवाली, प्राविधिक सहकर्मी अशोक नेपाली सँगै म प्रस्तुता देव यादव पनि बिदा हुन चाहन्छौ। नमस्कार।